नमस्कार, कार्यक्रम परिवर्तनका लागि ऐक्यबद्धतामा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। कार्यक्रम प्रस्तुता म अम्बिका भण्डारी
र म सावित्रा दाहालको।
आदरणीय श्रोताबिन, लैङ्गिक समानता मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप म्याग सोलिडारिटी सेन्टर र रेडियो भिजन 91.6 मेगाहर्जको संयुक्त प्रस्तुति कार्यक्रम परिवर्तनका लागि ऐक्यबद्धताको दोस्रो श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ।
हाम्रो कार्यक्रम समाजमा रहेको लैङ्गिक हिंसा, सामाजिक मुद्दा र वैदेशिक रोजगारका विषयमा केन्द्रित रहने यहाँहरूलाई जानकारी गराउँछौँ। यस कार्यक्रमको मुख्य उद्देश्य लैङ्गिक हिंसा र सामाजिक घटना न्यूनीकरणमा सहयोग गरी समाजको विकास र सकारात्मक परिवर्तनका लागि महत्त्वपूर्ण योगदान पुर्याउँछ भन्ने कुरामा हामी विश्वस्त छौँ।
आदरणीय श्रोता, आजको दोस्रो अङ्कमा हामी प्रदेश नम्बर 1 भएका सामाजिक क्षेत्रका साप्ताहिक गतिविधि, वैदेशिक रोजगारबाट फर्किएर आएकी महिलाको सफलताको कथा र वैदेशिक रोजगारको क्षेत्रमा क्रियाशील संस्था सुरक्षित आप्रवासन केन्द्र सामी परियोजनामा कार्यरत कार्यक्रम संयोजकसँगको अन्तर्वार्ता तपाईँ समक्ष लिएर आएका छौँ। अब लागौँ साप्ताहिक गतिविधितर्फ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले हराएको रकम ल्यापटप सम्बन्धित धनीलाई फागुन 11 गते बुझाएको छ। बिर्तामोडको मनमोहन अस्पतालबाट अटो रिक्सामा पञ्चकन्या जाने क्रममा बिर्तामोड 1 का रमेश कुमार झाको नगद 1 लाख रुपियाँ, ल्यापटप, मोटरसाइकलको ब्लूबुक र पसलको चाबी भएको ब्याग हराएको थियो। सिसी क्यामेराको फुटेजका आधारमा अटो रिक्साको नम्बर पत्ता लगाएर सामान फिर्ता लिएर झालाई बुझाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख निशेष चापागाईले बताउनुभयो। धनकुटा घर भई हाल शनिश्वरीमा बस्दै आएका यादव राईले चलाउँदै आएको मे 1/65/16 नम्बरको अटोमा झाको सामान छुटेको थियो। चालक राईले छुटेको सामान सम्बन्धित व्यक्तिलाई बुझाउनु आफ्नो दायित्व भएको बताउनुभयो। झापा ट्राफिकले चालू आर्थिक वर्षको 6 महिनामा मोटरसाइकल, मोबाइल, पैसा सहितको ब्याग लगायतका सामान 12 वटा फेला पारेर सम्बन्धित धनीलाई बुझाएको प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिनुभयो। जनता समाजवादी पार्टी जसपाले प्रदेश नम्बर 1 को नाम किरात लिम्बुवान मधेस सेपालुङ प्रदेश हुनुपर्ने प्रस्ताव गरेको छ। पार्टीका प्रदेश कमिटी अध्यक्ष प्रवीण चामलिङले फागुन 10 गते प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशको नामाकरण सम्बन्धमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नुभएको हो। नेपालका 7 वटा प्रदेश मध्ये अब प्रदेश नम्बर 1 को मात्र नामाकरण बाँकी छ। प्रदेश सरकार र राजनीतिक दलहरूले नामाकरण सम्बन्धमा बहस थालेकै बेला समाजवादी पार्टीले आफ्ना तर्फबाट नाम प्रस्ताव गरेको हो। जनता समाजवादी पार्टीले 11 प्रदेश निर्माण हुनुपर्ने मत राख्दै आएको स्मरण गराउँदै पार्टीका प्रदेश अध्यक्ष चामलिङले 2077 असोज 23 र 24 गते दमकमा भएको प्रदेश पदाधिकारीहरूको बैठकले यस प्रदेशको नामाकरण किरात लिम्बुवान मधेस सेपालुङ प्रदेश प्रस्ताव गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पृष्ठभूमि र पहिचानको मागलाई सम्बोधन गर्दै प्रदेश नम्बर 1 लाई किरात लिम्बुवान मधेस सेपालुङ प्रदेश नामाकरण गर्नु पर्दछ भन्ने जसपाको प्रस्ताव समर्थन गरिदिनु हुन प्रदेश सभा सदस्य ज्यूहरू, राजनीतिक दल, नागरिक समाज, पेसा कर्मी, बुद्धिजीवी लगायत तमाम प्रदेशवासी आमा बुवा दिदी बहिनी दाजुभाइहरूमा हार्दिक अपील गर्दछौ पार्टीको विज्ञप्तिमा भनिएको छ। झापा भद्रपुर निवासी पत्रकार माया पकुवालको फागुन 9 गते 54 वर्षको उमेरमा निधन भएको छ। रुगाखोकी र निमोनिया संक्रमणले सताएपछि उहाँ 10 दिन अघि भद्रपुर स्थित ओमसाई पाथिभारा अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो। उपचारकै क्रममा उहाँको निधन भएको हो। पकुवाल भद्रपुरबाट प्रकाशित हुने वरुण साप्ताहिकी सम्पादक हुनुहुन्छ। उहाँका श्रीमान 2 छोरी रिचा र इचा छन्। 1 छोरी घरमै हुनुहुन्छ भने अर्की छोरी अध्ययनका लागि अस्ट्रेलियामा हुनुहुन्छ। पकुवालको निधनमा नेपाल पत्रकार महासंघ झापाले शोक विज्ञप्ति जारी गरेको छ। महासंघका सचिव डीकेश लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा लामो समय मृगौलाको समस्यासँग जुझ्दै आउनु भएकी उहाँको निधनले झापाली पत्रकारितामा एक अग्रज महिला पत्रकार गुमाएकोमा दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ। मंगोल नेशनल अर्गनाइजेसन संगठनले आसन्न स्थानीय तहको निर्वाचनमा सहभागीका लागि सबै दलहरूलाई चुनाव चिन्ह उपलब्ध गराउन माग गर्दै फागुन 8 गते निर्वाचन कार्यालय झापामा ज्ञापन पत्र बुझाएका छन्। चन्द्रगढी स्थित ट्रेड युनियन चोकबाट विभेदकारी कानून संशोधन गर महामानव डाक्टर गोपाल गुरुङ अमर रहुन, स्थानीय चुनावमा सबै दलहरूलाई चुनाव चिन्ह प्रदान गर लगायतका नारा लेखिएको प्लेकार्ड सहित निकालिएको मंगोल नेशनल अर्गनाइजेसनको र्यालीले निर्वाचन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएको हो। संगठनकी अध्यक्ष बानीरा मेचेले हस्ताक्षर गर्नुभएको ज्ञापन पत्रमा निर्वाचन आयोगमा दर्ता भई सम्पूर्ण प्रक्रिया पूरा गरिसक्दा पनि आसन्न स्थानीय तहको निर्वाचनमा थ्रेसहोल्ड लागू गरी लोकतन्त्र विपरीत तानाशाही एकतन्त्रीय शैलीमा जारी गरिएको स्थानीय निर्वाचन ऐन 2073 दफा 26 उपदफा 6 लागू गरी चुनाव चिन्ह नदिनु भनेको लोकतन्त्र र लोकतन्त्रको मूल्य र मान्यता विपरीत रहेको उल्लेख गरिएको छ। संगठनले निर्वाचन प्रयोजनका लागि आयोगले प्रदान गरेको निर्वाचन चिन्ह नै उपलब्ध गराई जनताले चाहेको दल र चुनाव चिन्ह रोज्न पाउने लोकतान्त्रिक अधिकारलाई मान्यता दिइनुपर्ने समेत पत्रमा उल्लेख गरेका छन्। पत्रमा उल्लेख गरेको छ। सुत्केरी सुविधाका लागि टाढा धाउन नपरोस् भने सरकारले गाउँमै निशुल्क बर्थिङ सेन्टर सञ्चालन गरेको छ। तर गाउँका महिलाहरू अझै पनि पैसा खर्च गरेर सहर पुगी सुत्केरी गराउँछन्। आदिवासी मधेसी र मुस्लिम समुदायको बाहुले रहेको झापा गाउँपालिकाको 2 वर्षको तथ्याङ्क विश्लेषण गर्दा स्थानीय महिलाहरू पालिकामै रहेको बर्थिङ सेन्टरमा गर्भवती जाँच गर्न आए पनि बच्चा जन्माउन भने दमक र बिर्तामोडका ठुला अस्पताल नै धाउने गरेको तथ्याङ्कले देखाएको छ। पालिकाको कामाटोली बजारमा विगत 5 वर्षदेखि सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालनमा छ। तर विगत 2 वर्षको अवधिमा पालिकामा 3,117 जना बालबालिकाको जन्म दर्ता भए तापनि सो बर्थिङ सेन्टरमा भने 44 जनाको मात्रै जन्म भएको स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मण विकले बताउनुभयो। पालिकाको स्वास्थ्य चौकीमै बर्थिङ सेन्टर सञ्चालन गरेको हो जहाँ सुत्केरी पालिकाले स्वास्थ्य चौकीमै बर्थिङ सेन्टर सञ्चालन गरेको हो जहाँ सुत्केरी गराउने जनशक्ति र उपकरण पर्याप्त छ। सहर धाउन नसक्ने अति विपन्न समुदायका नगण्य महिलाले मात्र सुत्केरी सेवा लिएको पालिकाको तथ्याङ्कले देखाएको छ। उहाँका अनुसार सेन्टरमा आर्थिक वर्ष 2077-78 11 जना र 2076-77 23 जना सुत्केरी भएका छन्। सुत्केरी हुने अधिकांश मुस्लिम समुदायका महिला रहेको उहाँले बताउनुभयो। उहाँले गर्भवती हुने महिलाहरू पहिलो पटक जाँच गराउन धेरै आउने तर दोस्रो पटकदेखि घट्दै जाने गरेको बताउनुभयो। गत वर्ष पहिलो पटक महिनावारी रोकिएका 224 जनाले स्वास्थ्य जाँच गराएका थिए। दोस्रो पटक जाँच गराउनेको संख्या घटेर 154 जनामा मात्र सीमित भएको थियो। ती मध्ये पनि चौथो पटक जाँच गराउन आउनेको संख्या 78 रहेको थियो भने प्रसूति हुनेको संख्या भने 11 जना मात्र रहेको उहाँको भनाइ छ। हिमाल सुरक्षा परिषदको नाममा विगत 1 महिना यता झापाको विभिन्न सार्वजनिक स्थानमा बम जस्तो वस्तु राखी आतंक फैलाउने गतिविधिमा संलग्न भूमिगत समूहलाई प्रहरीले फागुन 6 गते पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले भूमिगत समूहका योजनाकार सुमन कुमार कार्की सहित 9 जनालाई पक्राउ गरेर विस्फोटक पदार्थ सम्बन्धी कसुरमा अदालतबाट म्याद थपी अनुसन्धान गरिरहेको जनाएको छ। हिमाल सुरक्षा परिषद मेसीको नाममा गत माघ 9 गते बिर्तामोड नगरपालिका वडा नम्बर 4 स्थित पश्चिम बस स्ट्यान्ड र माघ 13 गते दमक नगरपालिका वडा नम्बर 5 स्थित सिवान चर्चको ढोकामा शंकास्पद प्रेसर कुकर बम राखिएको थियो।
आदरणीय श्रोता, साप्ताहिक गतिविधि पश्चात अब लागौं वैदेशिक रोजगारीका गतिविधितर्फ। पछिल्लो समय वैदेशिक रोजगारका लागि खाडी लगायत तेस्रो मुलुकमा जानेको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। नेपालीहरू रोजगारीका लागि विदेश जान थालेको पनि 200 वर्ष नागिसकेको छ। जब 1872 सालपछि नेपाली युवाहरूलाई विदेशी सेनामा भर्ना गर्न थालियो त्यसै अवसरलाई वैदेशिक रोजगारको औपचारिक थालनी मान्न सकिन्छ।
नेपालबाट वैदेशिक रोजगारमा जाने क्रम धेरै वर्ष अघिदेखि सुरुवात भए तापनि नेपाल सरकारले वैधानिक रूपमा निजी क्षेत्रलाई अनुमति भने 2042 सालदेखि मात्र दिएको वैदेशिक रोजगारको अभिलेखमा उल्लेख गरिएको छ। सन् 2008 देखि सन् 2021 सम्म श्रम स्वीकृति गरेर विदेश जाने पुरुषको संख्या 43,83,288 रहेको छ भने महिलाको संख्या 2,51,782 रहेको सरकारी तथ्याङ्कमा उल्लेख छ।
हाल विश्वका विकसित र खाडी बुलुक गरी करिब 110 वटा देशमा संस्थागत श्रम स्वीकृति लिई दक्ष अर्धदक्ष र अदक्ष श्रमिकका रूपमा नेपालीहरू रोजगारीका लागि जाने गरेको पाइन्छ। विक्रम सम्म 2078 सालको जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार हाल करिब 24 लाखको हाराहारीमा नेपालीहरू मुलुक बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ।
आर्थिक वर्ष 2076-77 रेमिटेन्स मार्फत नेपालमा 8,75,03,00,00,000 रुपियाँ भित्रिएको थियो भने आर्थिक वर्ष 2077-78 9,61,05,00,00,000,000 हारारीमा भित्रिएको तथ्याङ्कमा उल्लेख छ। नेपालको कुल ग्राह्य उत्पादनको 23% हारारीमा रेमिटेन्सको योगदान रहेको सरकारी तथ्याङ्क छ।
नेपालमा आन्तरिक र बाह्य श्रम बजारमा उपलब्ध रोजगारीलाई सुरक्षित मर्यादित र व्यवस्थित गर्ने प्रयास गरिएको छ। नेपाली श्रम बजारमा हरेक वर्ष करिब 4,00,000 श्रमशील युवाहरूको प्रवेश भए तापनि आन्तरिक बजारमा तिनलाई खपत गर्न सक्ने गरी रोजगारीका अवसरहरू सिर्जना गर्न नेपाल सरकारले सकिरहेको छैन। तथापि आन्तरिक श्रम र रोजगारीलाई व्यवस्थापन र प्रवर्धनका लागि श्रम विभाग तथा रोजगार सूचना केन्द्रबाट कार्य भइरहेको छ।
वैदेशिक रोजगारलाई नियमन र थप व्यवस्थित गर्न नेपाल सरकारले वैदेशिक रोजगार ऐन 2064 जारी गरी लागू गरेको छ। सो ऐनले कामदारहरूको हक अधिकार संरक्षणको लागि प्रगतिशील व्यवस्थाहरू गरेको छ। ऐनको प्रस्तावनामा नै वैदेशिक रोजगारमा जाने कामदारको हक हितको संरक्षणको उद्देश्यले ऐन निर्माण भएको कुरा उल्लेख गरेको छ।
वैदेशिक रोजगारमा महिला र पुरुषलाई समान व्यवस्था गरी महिलाप्रति सकारात्मक विभेदको नीति समेत उक्त ऐनमा उल्लेख गरिएको छ। ऐनले नै महिलालाई वैदेशिक रोजगारमा जाने बाटो खुल्ला गरेपछि वैदेशिक रोजगारमा जाने महिलाहरूको संख्या तीव्र रूपमा वृद्धि भएको पाइन्छ।
मुलुकका
77 जिल्ला
मध्ये वैदेशिक रोजगारमा जाने महिलाहरूको तथ्याङ्कको आधारमा झापा पहिलो जिल्लाको रूपमा चिनिन्छ। झापाबाट वैदेशिक रोजगारमा जाने सन् 2008 2021 तथ्याङ्क अनुसार श्रम स्वीकृति लिएर विदेश जाने जम्मा 1,69,893 जना पुरुष र 14,636 जना महिला रहेका छन्।
त्यसो त बिहान बेलुकाको छाक टार्न समस्या भएका अधिकांश महिलाहरू वैदेशिक रोजगारमा पुगे पनि घरेलु हिंसाको शिकार भएका घटनाहरू पनि सार्वजनिक हुने गरेका छन्। रोजगारीकै क्रममा कतिपय महिलाहरू अङ्गभङ्ग भएर फर्किएका छन् भने कतिपय बाकसमा फर्काइएका पीडादायी घटनाहरू हामीले सुनेका छौँ, देखेका छौँ। तर सँगसँगै वैदेशिक रोजगारबाट फर्किएर आएका महिलाहरूले आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र सांस्कृतिक विकासको क्षेत्रमा गरेको योगदान उल्लेखनीय छ।
विदेशबाट फर्किएका महिलाहरूले आर्थिक उपार्जन मात्र गर्दैनन्, उनीहरूले श्रम र सिप समेत सिकेर स्वदेशमै स्वरोजगार बन्ने भावना र अटुट लिएर फर्किएका प्रशस्त उदाहरणहरू हाम्रो समाजमा छन्। यसैको एउटा ज्वलन्त उदाहरण हुनुहुन्छ बिर्तामोड 4 साबिक शरणामती 5 झापा निवासी मैया बजगाई।
उहाँले विदेशमा रहँदा आफूले भाषाका कारण साथै भोगेको सङ्घर्ष र प्राप्त गरेको अनुभव तथा स्वदेशमै उद्यमी भएर बिताएका क्षणहरूको सन्दर्भ स्मरण गर्दै आज हामी उहाँसँग कुराकानी गर्दैछौँ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद मेरा। म इजरायल गएको थिएँ। 2007 म इजरायल गए। लगभग 9 वर्ष 8 वर्ष 4 महिना म इजरायलमा बसे। त्यसपछि म आफ्नै घर बिर्तामोड फर्केको छु।
इजरायलै किन रोज्नु भयो र त्यहाँसम्म कसरी पुग्नु भयो?
म पहिला शरणामतीको सानो बजारमा एउटा कस्मेटिक र रेडिमेडको दोकान गर्थे। हाम्रो परिवार 5 जनाको थियो, 2 छोरा एउटा छोरी, मेरो श्रीमान, म। श्रीमानको जागिर थियो प्राविको, सामान्य तलब थियो त्यतिखेर। छोराछोरीको शिक्षा दिशा र खाना लाउनको समस्या ठुलै थियो, किनभने थोरै आम्दानी भएको मान्छेलाई घर परिवार चलाउनु पनि गाह्रो हुन्छ। त्यतिखेर तलब पनि थोरै भएकाले अब व्यवसाय पनि त्यस्तो राम्रो नचल्ने, ठुलो पुँजी थिएन, सानो सानो व्यवसाय थियो। अनि धेरै कुराहरू त्यतिखेर मैले व्यवसाय गर्दै पनि सिपमूलक कामहरू, हातले बनाउने कुराहरू, माला बनाउने, के गर्ने, गुडिया बनाउने, अनेक कुरा गर्दा पनि म सफल हुन सकिनँ। अनि अब मैले यसको लागि वैकल्पिक बाटो रोज्नै पर्छ भन्ने सोचेँ, किनभने मेरा छोराछोरीको उज्जवल भविष्यको लागि हामीले केही गर्नै पर्थ्यो। म भौतारी राखेको थियो, के गर्ने, कसरी जाने, अब विदेश जान पनि सहज थिएन। हामी गाउँमा बसेका महिलाहरू त्यतिखेर विदेश जाने चलन थिएन। विदेशको छाप पहिला बुढाबुढीमा राम्रो थिएन। मैले घर परिवारबाट पनि सहजै स्वीकृति पाइनँ। त्यसले गर्दा मैले सम्झाएँ, अब के गर्ने त, यसो गरेर पनि भएन, यही सानो पसलले पनि हामीले छोराछोरीको उज्जवल भविष्य बनाउन सक्दैनौँ भनेपछि धेरै सम्झाइ बुझाइ गरेपछि, परिवारलाई गरेपछि, लु अब त्यसो भए जाऊ न त तिमी, अब कसरी जाने, हामीसँग त्यत्रो पैसा पनि छैन, त्यत्रो रकम छैन, अब त्यो रकम हामीले कसरी जुटाउने त, भोलि तिमी विदेश गएर कमाउन सक्छौ सक्दिनौ, त्यो अवस्थामा तिमी फर्केर आएको अवस्थामा हाम्रो हामी के गरौँला, कसरी हामीले यो घर परिवार चलाउँला भन्ने पनि कुरो थियो। अब के गर्नु त, हाम्रो उपाय नै केही नभएपछि अनि लु जे हुन्छ म जसरी हुन्छ ब्याजै काटेर पैसा लिएर भए पनि म विदेश जान्छु भन्ने सोचेँ। त्यसमा श्रीमान पनि राजी हुनुभयो, उहाँलाई पनि कन्भिन्स गराए।
विदेश जाने बेलामा ठुलै रकम खर्च भयो, त्यत्रो पैसा खर्च भयो भन्दै हुनुहुन्छ, कति पैसा तिर्नु पर्यो र कति रुपियाँ ब्याजमा काटेर जानुभएको थियो?
त्यतिखेर मैले 4.5 लाख रुपियाँ ब्याजमा काटेको थियो, हामीसँग पैसा थिएन, एउटा सानो सानो घर बनाएकाले भएको रकम पनि ब्याजमै काटेर त्यो पनि घर बनाएको थियो, हामीसँग पैसा थिएन। अनि मैले 3 रुपियाँ ब्याज, त्यतिखेर गाउँघरमा 3 रुपियाँ ब्याजको चलन थियो, 3 रुपियाँ ब्याजको पैसा काटेर मैले विदेश गएँ।
ओहो, त्यति ठुलो रकम, त्यही पनि 3 रुपियाँ ब्याजमा काटेर विदेश गएर तपाईँले त्यो पैसा कति वर्षमा तिर्नुभयो?
सुरु सुरुमा त वहाँ जाँदा पनि दुःखै भयो, भनेको सेलरी जति हामीलाई यहाँ तोकेर लगेको थियो $600 भनेको थियो, त्यो $600 पनि नदिने, $550 दिन पनि म गाह्रो मान्ने गर्थेँ, कहिले काहीँ तलब पनि राम्रो नपाउने अनि काम पनि गतिलो नभएकाले लगभग मलाई ऋण तिर्नै मेरो 10 लाख रुपियाँ पुगेको रहेछ यहाँ मेरो सबै ऋण। मैले लगभग 1.5 वर्ष जतिमा, त्यतिखेर पैसाको रेट पनि थोरै थियो, लगभग 60-64-62 त्यस्तो थियो डलरको भाउ, लाख रुपियाँ 10 लाख रुपियाँ तिर्नलाई मलाई झन्डै 1.5 वर्ष लागेको थियो।
यहाँबाट गएको ऋणको जुन रकम छ त्यो चाहिँ बढेर 10 लाख भयो र त्यो तिर्नलाई तपाईँलाई 1.5 वर्ष जति लाग्यो। अनि त्यस्तो भएपछि तपाईँले सुरुका 1.5 वर्ष चाहिँ परिवारका सदस्यलाई आर्थिक सपोर्ट गर्न सक्नुभयो त, कसरी मिलाउनु भएछ?
सके त्यतिखेर थोरै थोरै घरमा पठाउने, उहाँले दुःख सुख चलाउँदै हुनुहुन्थ्यो, थोरै थोरै घरमा यसो केटाकेटीलाई खर्च मात्रै पठाउने, अरू ऋण तिर्ने मात्रै काम गऱ्यौँ।
त्यहाँ पुगेपछि कस्तो अनुभूति भयो? नेपाल र त्यहाँको आर्थिक सांस्कृतिक लगायतका क्षेत्रमा के भिन्नता पाउनुभयो त्यहाँ तपाईँले?
अब म त धेरै पढे लेखेकी पनि थिइनँ त्यतिखेर, अब हिब्रू भाषा भनेको त कहिले जीवनमा नसुनेको भाषा सिकेर गएको थिएँ, अनि त्यो पनि हामी राम्रोसँग बोल्न सक्ने थिएनौँ, हामीले बोलेको र उनीहरूले बोलेकोमा धेरै फरक हुन्थ्यो, बुझाइमा पनि फरक हुन्थ्यो, उनीहरूको भाषा बुझ्न पनि हामीलाई सजिलो थिएन। त्यति हुँदाहुँदै पनि अब जानी नजानी यसो आफूले लगेको त्यो किताब पढ्दै गर्दै अलिअलि भाषा बोल्न सक्ने, अलिअलि बुझ्न सकिने भयो। अनि गाह्रो त एकदम गाह्रो, भाषाको समस्या त्यहाँ धेरै हुने, हामीले जानेको अलिअलि इङ्ग्लिस पनि ती बुढाबुढीले नबुझ्ने, उनीहरूको भाषा मात्रै बुझ्ने, सबैजना त्यही हिब्रू नै बोल्ने परिवारमा पर्छ भन्ने पनि थिएन, कति फ्रान्सी भाषा बोल्ने थिए, कति अरबिन भाषा बोल्ने थिए, त्यसले गर्दाखेरि म यही परिवारमा पर्छु भन्ने नहुँदाखेरि र जुन भाषा जानेकोलाई त्यही परिवारमा नलाँदाखेरि त्यहाँ भाषिक कठिनाइ चाहिँ धेरै भएको थियो। भाषाका समस्याको साथसाथै अब हामी गाउँबाट गएका मान्छे, त्यहाँ अब विकसित प्रविधिहरू थिए, जस्तो माइक्रोओभन थियो, ब्लान्डर थिए, अब रिमोटको उसमा रिमोटले चलाउने बेडहरू हुन्थ्यो, अनि यस्तै धेरै कुरो छ, भ्याकुमहरू हुन्थ्यो, भ्याकुम क्लिनरहरू यस्ताहरू हामीले त कहिले देखेका थिएनौँ, चलाएका थिएनौँ। त्यहाँ गएर एक्कासी हामीलाई चला भन्दाखेरि हामीलाई त्यो गाह्रो हुने, कतिचोटि त हामीलाई यति यस्तो नराम्रो समस्या पऱ्यो, त्यो चलाउन नजान्दा त्यो बिग्रिदिने, फुट्ने, अनेक हुने हुँदाखेरि अब गाली खान पनि पर्ने, होइन त्यस्ता समस्याहरू पनि आइरहेको।
अरू यातना चाहिँ दिनुभयो कि भएन त?
त्यो चाहिँ गर्दैनन्, त्यो यातना दिने चाहिँ उनीहरूले गरेनन्। मलाई म एउटा सानो घटना भन्छु, म गएको 1 महिना मात्रै भएको थियो होला, मैले काम गर्दै गर्दाखेरि एउटा सिसाको गिलास फुट्यो, सिसाको गिलास फुट्दा मलाई साह्रै डर लाग्यो, मैले त्यो गिलास पोको बनाएर लुकाएँ, अनि लुकाएपछि अब भनौँ भने यिनीहरूले गाली गर्छन्, मैले यो सिसाको गिलास कहाँ पाइन्छ होला, म ल्याएर यो राखिदिनु पर्यो, सोकेसमा राखेको थियो भनेर खोजेँ, अनि खोज्दा त्यो बुढो मान्छे जुन थिएँ मैले हेर्नुपर्ने उनले त्यो फुटेको देखेछन्, अनि यो के भयो भने डराइ डराइ मैले यसरी मैले गर्दाखेरि नजानेर फुट्यो भन्दाखेरि, अनि किन डराएको त, यो त राम्रो पो त, यसरी सिसा फुटेको त शुभ मान्छौ हामीले, यो नराम्रो नमान, त मेरो घरमा लामो समय बसिस्, यो शुभ हो भनेर त्यो भन्दा त है म त यत्र दिन डराएरै बसेछु भन्ने मलाई भयो।
वैदेशिक रोजगारमा जाने महिलाहरूलाई आम समाजले, हाम्रो समाजले पनि अहिले पनि राम्रो रूपमा लिँदैन। तपाईँ त 12-13 वर्ष अगाडि विदेश जाने हिम्मत गर्नुभयो, त्यही पनि गाउँबाट जाने कुरा गरिरहँदा तपाईँलाई त्यहाँ हिंसा चाहिँ भयो कि भएन, शारीरिक मानसिक हिंसा भयो कि भएन?
मलाई म्याडम त्यस्तो खालको कुनै हिंसा भएन, तर मैले एक दिन बसमा एकजना बहिनीलाई भेटेँ, उनले रुँदै रुँदै मलाई उनले भनिन्, उनलाई काम केयर गिभरको काम भनेर लगेको रहेछ, लगेकै थियो यहाँबाट, तर उनलाई कुकुर हेर्ने काम लागेछन्, कुकुरलाई चारो दाना दिने, कुकुर पालेका रहेछन् धेरै, ती कुकुरलाई लुछेर सबै जिउहरु टोकेर कोतरेर सबै जिउहरु घावै घाउ बनाएको देखाइन्। अनि एजेन्सीलाई गएर भन्दाखेरि तैँले त्यो काम नगरे के गर्छस् त, त्यस्तै काम गर्न त आँकी होइनस् कि नेपाल जान्छस् भनेर मलाई एजेन्सीले धम्की दियो। मलाई यस्तो गर हेर्नु न मेरो जिउभरि घावै घाउ कुकुरले टोकेको भनेर तिमीले मलाई देखाएको अनि मलाई डर लाग्यो, तर मलाई त्यस्तो परेन। तर अरू दिदी बहिनीहरूले पनि खानै नदिएको, दुःख पाएको, एकदम भोक भोकै बस्नु परेको त्यो सुन्दाखेरि हामीलाई पनि झसङ्ग हुन्थ्यो बा यस्तै हुने हो कि, सुरु सुरुमा नयाँ नयाँ गएको थिएँ डर लाग्थ्यो। भगवान्कै कृपा होला मैले त्यस्तो यातना भोग्नु परेन।
अनि आफ्नो परिवार घर छोराछोरी सबै थोक छोडेर देश छोडेर परदेश जानु भएको थियो, लामो समयसम्म बस्नुभयो, कतिको याद आउँथ्यो आफ्नो परिवारको घरको छोराछोरीको?
परिवार त परिवार नै हो नि म्याडम, अब घर भनेको त घर हो। हामी तै पनि हामी महिलाहरूलाई हामीले घरको कति माया गर्छौँ, घरलाई त हामीले एउटा मन्दिर जस्तो एउटा भगवान् बस्ने घर जस्तो मानेका हुन्छौँ। छोडेर गए कान्छो छोरो 8-9 वर्षको थियो, मलाई त्यहाँका सबै केटाकेटी त्यहाँदेखि मेरो छोरो जस्तो लाग्थ्यो, म कति रुन्थेँ, अहिले पनि मलाई भन्दा रुन मन लाग्छ। यस्तै हुन् अब दुःख त अब केही उद्देश्य लिएर गएपछि केही पाउनको लागि केही गुमाउनै पर्छ। अब छोराछोरी सम्झेर तिनीहरूकै भविष्यको लागि भनेर म गएकी थिएँ, अब मैले तिनीहरूलाई सम्झेर फर्केँ भने त मेरो पनि त परिवार बिग्रिन्थ्यो, यता पनि मेरो डमाडोल हुन्थ्यो, यता मैले त्यत्रो ऋण लाएर गएको मैले कसरी तिर्थेँ होला।
त्यहाँ बसेर फर्किएपछि तपाईँलाई कस्तो अनुभूति भयो? त्यहाँ अब त्यहाँ बस जुन तरिकाले तपाईँले विदेशको लामो अनुभव बटुल्नु भयो होइन, विदेश गएर चाहिँ त्यति लामो समयसम्म एउटा विकसित देशमा गएर बसिरहँदाखेरि कस्तो प्रकारको अनुभूति भयो? म देशमा गएर यो गर्छु त्यो गर्छु, म देशको विकासको लागि परिवारको लागि यो गर्छु भन्ने तपाईँलाई कस्तो अनुभूति भयो?
म त्यहाँ बसेँ, त्यहाँका मान्छेले गरेको काम हेरेँ, काम कसरी गर्नुपर्दो रहेछ, समाजसेवा कसरी गर्नुपर्दो रहेछ भन्ने कुरा त्यहाँबाट धेरै कुरा बुझ्न पाएँ होइन। काम गर्नुपर्दो रहेछ, काम गरे मात्रै पैसा कमाइने रहेछ, काम गर्दा मात्रै हुने रहेछ, मान्छेले पढ्नु पर्दो रहेछ भन्ने कुरा थाहा पाएँ। छोराछोरीलाई यसरी नै मैले पनि पढाउँछु, राम्रो मान्छे बनाउँछु, भोलि छोराछोरीले पनि यो समाजका लागि यो देशका लागि केही गर्लान् भन्ने ठानेरै मैले केटाकेटीलाई राम्रैसँग पढाएँ। अहिले राम्रै छ केटाकेटीको, अब दुइटै छोराहरूको व्यवस्था राम्रै भएको छ, छोरीलाई पनि मैले बिहे गरेर दिएको, एउटा नाति छ उसको पनि राम्रै छ।
त्यो महिलाहरू विदेश गएपछि यहाँका धेरै श्रीमानहरू चाहिँ को चाहिँ अब फ्यामिली ब्रोकन भएकोहरू होइन, जस्तो परिवारमा द्वन्द्व भएको, शङ्का गर्ने अथवा विभिन्न प्रकारका आक्षेपहरू लगाउने खालको त्यो खालको अनुभवहरू अनुभूतिहरू हामीले सुन्न पाउँछौँ। तपाईँ माथि तपाईँप्रति तपाईँको श्रीमानले कुनै शङ्काको दृष्टिकोणले कहिले हेरेको त्यस्तो केही अनुभूति गर्नुभयो?
मैले त्यस्तो केही अनुभूति गरिनँ। हामी
लामो समयसम्म तपाईँ विदेश बस्नुभयो, विदेश गएका अधिकांश परिवारमा चाहिँ पारिवारिक द्वन्द्वका कुरा, श्रीमान श्रीमतीमा चाहिँ अविश्वास बढेर चाहिँ सम्बन्ध विशेषको तहसम्म पुग्नुपर्ने अवस्था पनि हामीले समाजमा कतिपय घटेका घटनाबाट देखेका छौँ। तपाईँहरू बिचमा चाहिँ त्यो प्रकारको शङ्का गराएर यत्रो 8-9 वर्षसम्म दुई दुईजना बाहिर बस्दाखेरि तपाईँले श्रीमानप्रतिको शङ्का अथवा श्रीमानले तपाईँप्रति शङ्का भएको, तपाईँहरूको त्यस्तो केही वातावरण बिग्रियो कि बिग्रिएन के भयो?
मैले यस कुराको लागि भगवान्लाई नै धन्यवाद दिन चाहन्छु कि मैले एउटा असल जीवनसाथी पाएँ, उहाँले मेरो भावना बुझ्नुहुन्थ्यो, मैले गरेको दुःख उहाँले बुझ्नुभएको थियो, कुन अवस्थामा मेरो श्रीमती बाहिर गई, ऊ कसका लागि गई भन्ने कुरा उहाँलाई थाहा थियो। त्यसले गर्दाखेरि हामीमा त्यस्तो कुनै समस्या आएन। म 8 वर्ष 4 महिना काम गरेर आउँदा पनि मेरो घर परिवार मैले जस्तो छोडेर गएको थिएँ त्यस्तै थियो, उहाँले आरामले सबै घर बनाए, एक्लै बन्दोबस्तसँग राख्नुभएको थियो, बस्नुभएको थियो, म आएर थपक्क आफ्नो घरमा पस्न पाएँ। उहाँले मैले कमाएको पैसालाई पनि तँलाई भोलि आउँदाखेरि तिमीलाई यहाँ चाहिन्छ यहाँ खर्च गर्नुपर्छ भनेर उहाँले सेभ गरेर राखिदिनु भएको छ, अहिले मलाई कुनै कुराको समस्या छैन।
विदेश जानुभन्दा अगाडि तपाईँलाई हेर्ने दृष्टिकोण, तपाईँ फर्केर आएपछि आम समुदायले तपाईँलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन भएको महसुस गर्नुभयो?
पहिला म गृहिणी थिएँ, म एउटा घरमा बसेर एउटा सानो सामान्य गर्ने थिएँ, तर यो मान्छेको भनाइ मात्रै रहेछ विदेश गएका मान्छेहरूलाई हेर्ने दृष्टिकोण मान्छेमा नराम्रो किसिमले हेर्छन्, तर मलाई अहिले यति इज्जतका साथ हेर्छन् मेरो परिवारले, किनभने मम्मी गएकै कारणले हामी पनि यसरी यहाँ पुग्न पायौँ, हामीले यति गऱ्यौँ, तपाईँले सुरुवात नगरेको भए सायद हामीले यो सोच्न सक्ने थिएन होला, हामी गाउँकै त्यही कुनामा हलो जोत्दै हुन्थ्यो होला भन्ने छोराछोरीले पनि भन्छन्। र मेरो परिवारका अहिले मेरो सबै केटाकेटीहरू जति पनि हामी पारिवारिक सेरोफेरो छ सबैले साह्रै इज्जतका साथ गर्व गर्छन् कि तपाईँ गएर हाम्रो साँच्चै भन्नु भने हामी परिवारलाई एउटा लाइन लाग्यो भन्छन्, त मलाई खुसी लाग्छ।
आम दिदीबहिनीहरू जो चाहिँ विदेश जान चाहनुहुन्छ अथवा विदेशबाट फर्केर आउनुभएको छ उहाँहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ?
विदेश जाँदैमा मान्छे नराम्रो बन्छ नराम्रो हुन्छ भन्नु छैन। हामी विदेश जाने भनेको आफ्नो परिवार छोडेर आफ्नो समाज छोडेर जानु भनेको हामी केही गर्छौँ भनेर जाने हो। तर हामी जहाँ गए पनि आफ्नो स्वभावलाई हामीले कुन हाम्रो चरित्र छ त्यसलाई हामीले छोड्नु हुँदैन। हामी सही लाइनमा बसेर सही काम गरेर आयौँ भने हामी जहाँ जुन ठाउँमा गएर काम गरेर आउँदा हामी इज्जत साथै आउँछौँ। त्यसमा हाम्रो इज्जतमा कुनै दाग लाग्दैन।
अहिले तपाईँ के गर्दै हुनुहुन्छ?
दुःख सुख घर चल्ने पनि मेरो मेलो छ तर पनि काम गरिरहेको किन त्यसै बस्नु? केही गर्नुपर्छ भन्ने सोचले मैले अहिले सानो सानो अचारको लघु उद्योग सुरु गरेको छु। त्यसै किन बस्नु? मैले घरमा बसेर मैले सानो सानो उद्योग चलाउन सक्छु भने म खाली किन बस्नु भनेर यहाँ दुई चारजना यसो दिदी बहिनीलाई पनि मैले अगाडि लिएर हिँडेको छु। उहाँहरू पनि मसँगबाट केही सिक्न चाहनुहुन्छ, म उहाँहरूलाई सिकाएर उहाँहरूलाई पनि स्वरोजगार बनाउन चाहन्छु।
धन्यवाद म्याडम, यहाँले हामीलाई महत्त्वपूर्ण समय उपलब्ध गराउनु भएको छ। अन्त्यमा रेडियो भिजन सुनेर बस्नुहुने आम श्रोता दिदी बहिनीहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
रेडियो भिजन सुनेर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहन्छु भने वैदेशिक रोजगारमा जानु नराम्रो होइन। वैदेशिक रोजगारमा गए भन्दैमा आफ्नो आर्थिक स्थिति राम्रो हुँदैमा हामीले आफ्नो परिवार आफ्नो समाजलाई लट्याउनु हुँदैन। र समाजमा रहेका हाम्रा दाजुभाइ दिदीबहिनीले वैदेशिक रोजगारमा जाने महिलालाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याउनु पर्छ। वैदेशिक रोजगार जाँदैमा नराम्रा कुराहरू टिप्पा टिप्पणीहरू गरिहाल्नु पनि राम्रो होइन। त्यही भन्न चाहन्छु। धन्यवाद।
हामीले वैदेशिक रोजगारबाट फर्किएर धेरै महिलाहरूलाई स्वरोजगार बनाउन प्रयत्न गरिरहनु भएकी सफल मैया बान्यसँगको कुराकानी सुनायौँ। श्रोता, यसै गरी वैदेशिक रोजगारीका लागि लामो समयदेखि सुरक्षित अप्रवासन परियोजना सामीले विविध कामहरू गर्दै आएको छ। सामीले हाल 39 जिल्लामा काम गरिरहेको छ। यसले वैदेशिक रोजगारमा जानेहरूलाई परामर्श प्रदान गर्ने, तालिम दिने र विदेशमा अलपत्र परेकाहरूलाई स्वदेश फिर्ता गराउन पहल गर्ने लगायतका कामहरू गर्दै आएको छ। यसै विषयलाई लिएर हामीले विराट सामुदायिक अध्ययन केन्द्रद्वारा सञ्चालन गरेको सामी परियोजना झापाका कार्यक्रम संयोजक फडेन्द्र दाहालसँग कुराकानी गर्ने जमर्को गरेका छौँ।
सामी के हो र यसले चाहिँ कस्ता खालको कामहरू गर्छ, यसको थोरै छोटो परिचय?
सुरक्षित आप्रवासन परियोजना सामी नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय परियोजना हो। विशेष गरी वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित उपलब्धिमूलक बनाउने उद्देश्य अनुरूप सन् 2011 नेपालमा सुरक्षित आप्रवासन परियोजना सञ्चालन छ। पछिल्लो चरण संघीय स्वरूप भए पश्चात स्थानीय सरकारहरूले नै सञ्चालन गर्ने गरी र केन्द्रीय तहमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेर कार्य हुने गरी यो परियोजना सञ्चालन भइरहेको छ। नेपालमा 2 जिल्लाबाट खोटाङ पहाडी जिल्ला र सर्लाही तराईको जिल्लाबाट सुरु भएको यो परियोजना हालसम्म आइपुग्दा 39 जिल्लामा विस्तार भइसकेको छ। यसले मुख्य रूपमा 5 क्षेत्रमा काम गर्ने गरेको छ। ती 5 क्षेत्रहरू सूचनामा पहुँच, सिपमा पहुँच, न्यायमा पहुँच, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श गरेर 5 सेक्टर रहेका छन्। सूचना पहुँच अन्तर्गत वैदेशिक रोजगारीमा सुरक्षित तवरले जानका लागि के कस्ता प्रक्रियाहरू अपनाउन सकिन्छ, अहिले पछिल्लो चरण पनि हामीले देख्दै गरेको ठगी जस्ता चिजहरूबाट आफूलाई बचाउनका लागि के कस्ता कुराहरू चाहिँ हामीले जानकारी राख्नुपर्छ र पछिल्लो चरण सरकारले चाहिँ उपलब्ध गराएका ती सम्बन्धी जानकारीहरू कसरी प्राप्त गर्न सकिन्छ भन्ने गरेका कुराहरू हामी विभिन्न माध्यमबाट उहाँहरूलाई उपलब्ध गराउँछौँ। र दोस्रो सिपमा पहुँच अन्तर्गत वैदेशिक रोजगारीमा 74% भन्दा बढी दाजुभाइ दिदीबहिनीहरू चाहिँ अध्यक्ष कामदारको रूपमा गइरहेको अवस्थालाई मध्यनजर गरेर सिप उहाँहरूलाई निशुल्क खाना बस्न सहितको 1 सिप चाहिँ उपलब्ध गराएर उहाँहरू थोरै भए पनि सिप लिएर जानुभयो भने वैदेशिक रोजगारीको क्रममा उहाँहरूको आर्थिक उपार्जन पनि बढी हुने र त्यसले देशको रेमिटेन्समा सँगसँगै उहाँहरूको वैदेशिक रोजगार पछाडिको यात्रामा पनि सिपयुक्त भएर अन्य रोजगारी उद्यमशीलताको लागि पनि सपोर्ट हुने गरी कार्य गर्दछ भने तेस्रो न्यायमा पहुँच अन्तर्गत वैदेशिक रोजगारीको कुनै पनि चरणमा देशभित्रको अवस्थामा होस् वा विदेशमा रहँदाको अवस्थामा होस् उहाँहरूलाई आइपर्ने समस्यालाई न्यूनीकरण गर्दै निराकरण गर्नका लागि सहजीकरण गर्ने गरीको कार्य चाहिँ भइरहेको हुन्छ भने पछिल्लो 2 मनोसामाजिक परामर्श र वित्तीय साक्षरता चाहिँ हामी यो विशेष गरी वैदेशिक रोजगारीका कारणले समस्यामा परेका वैदेशिक रोजगारसँग जोडिएका परिवारका सदस्यहरूलाई लक्षित कार्यक्रम हो र यो अलि बढी महिलाहरूसँग जोडिएको कम्पोनेन्ट हो किनभने वैदेशिक रोजगारीमा पुरुषहरूको सङ्ख्या अत्याधिक रहेको र महिला सदस्यहरूले पुरुषले खेल्दै गर्नुभएको परिवारको व्यवस्था आर्थिक व्यवस्थापन लगायतका चिजहरू जिम्मेवारी सम्हाल्दै गर्दा चाहिँ समाजले हेर्ने गरेको दृष्टिकोण र उहाँहरूलाई आइपर्ने अप्ठ्याराहरूसँग जोडिएर उहाँहरूलाई आइपर्ने समस्याहरू विशेष गरी मनसँग सम्बन्धित समस्याहरूलाई मनोसामाजिक परामर्शकर्ताको माध्यमबाट चाहिँ उहाँहरूसँग कुराकानी गरेर उहाँहरूको समस्यालाई हल गर्ने गरेको चाहिँ प्रावधान रहेको हुन्छ मनोसामाजिक परामर्शमा भने वित्तीय साक्षरतामा चाहिँ वैदेशिक रोजगारी हाम्रो क्षणिक अवसर मात्रै हो वैदेशिक रोजगारी चाहिँ कालान्तरमा गएर देशमै रोजगारी र उद्यमशील बन्ने गरेको अवस्था आउनुपर्छ र त्यसका लागि विप्रेषण प्राप्त गर्ने महिला सदस्यहरूले कम्तीमा बचतलाई बढावा गर्ने फजुल खर्चलाई कम गर्ने व्यावसायिक योजनाहरू बनाउने लगायतका क्रियाकलापहरू सञ्चालन गर्ने गरी चाहिँ सञ्चालन हुन्छ र यो चाहिँ 24 हप्तासम्म चल्ने कक्षा हो जसमा विप्रेषण प्राप्त गर्ने 25 जना महिला सदस्यहरू लक्षित गरेर झापामा यो परियोजना 4 पालिका भद्दपुर नगरपालिका दमक नगरपालिका मेचीनगर नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा सञ्चालित छ यी 4 पालिकाहरूमा एउटा समूहमा 25 जना गरेर 4 समूह एक वर्षमा सञ्चालन भइरहेको अवस्था छ
वैदेशिक रोजगारमा जाने महिलाहरू चाहिँ विशेष गरेर कुन कुन देशमा जाने गरेका छन् र उनीहरू कस्तो समुदाय र वर्गबाट गएको चाहिँ भेटिन्छ
वैदेशिक रोजगारीमा जाने महिलाहरूलाई हेर्ने हो भने विशेष गरी खाडीका युएई ओमन कतार जस्ता देशहरूमा बढी गएको पाइन्छ विशेष गरी उहाँहरू चाहिँ 2 खालका महिला दिदीबहिनीहरू वैदेशिक रोजगारमा जाने गर्नुभएको पाइन्छ एउटा खालको महिला दिदीबहिनीहरू अलिकति शिक्षित हुनुहुन्छ अलिकति केही सिप लिएर जानुभएको छ उहाँहरू कम्पनीमै काम गर्ने गरी अलि सहज ढङ्गले व्यवस्थापन गर्ने गरी जानुभएको छ भने अर्को विशेष गरी परिवारमा समस्या भएका विपन्न परिवारका अथवा तल्लो समुदायका महिला दिदीबहिनीहरू जानुभएको छ र उहाँहरूले जाने गरेको कामको प्रकृति चाहिँ घरेलु कामदारकै रूपमा रहेको छ घरेलु कामदार पक्कै पनि घरमा काम गर्ने भएको हुँदा उहाँहरूको चाहिँ ड्युटी आवर स्योर नहुने गर्नुपर्ने कामका प्रकृति विभिन्न प्रकारका हुने नेपालमा राम्रोसँग चाहिँ सामान्य घरायसी उपकरणहरू पनि नदेख्नु भएका महिला दिदीबहिनीहरू विदेश गएर चाहिँ उहाँ चलाउनु पर्ने विद्युतीय उपकरणहरू चलाउने ज्ञान नहुने भएका कारणले चाहिँ हिंसामा पर्न सक्ने किसिमका घटनाक्रमहरू पनि छन् यद्यपि घरेलु कामदारमै गएका धेरै महिला दिदीबहिनीहरूको राम्रो पनि भएको छ त्यहाँको रहेको परिवार आचरणसँग जोडिएको विषयवस्तु पनि भएको हुँदा महिला दिदीबहिनीहरूलाई लक्षित गरेर हेर्ने हो भने पछिल्लो चरण जुन घटनाक्रम बढिरहेको छ नेपाल सरकारले वैदेशिक रोजगारमा घरेलु कामदारको रूपमा जानलाई बन्देज लगाएपछि भारतको बाटो भएर अझ बढी तल्लो वर्गका समुदायहरू जाने गरेको पाइएको छ
जस्तो अन्य मुलुक पनि छ नि त इजरायल भयो जापान भयो होइन अस्ट्रेलिया अमेरिका जस्ता मुलुकहरू जान छोडेर चाहिँ खाडी मुलुक नै चाहिँ किन महिलालाई लगिन्छ र किन त्यहाँ महिलाहरू जान चाहिँ आकर्षित
विशेष गरी इजरायल अथवा युरोप अमेरिकन कन्ट्रीहरूमा जानको लागि चाहिँ एउटा शिक्षाको स्तरको कुरा पनि रहन्छ र दोस्रो चाहिँ जाने प्रक्रियाको कुरा लागतको कुरा पनि रहन्छ तल्लो समुदायका वर्गहरू अथवा विपन्न समुदायका वर्गहरू अथवा चाहिँ पारिवारिक रूपमा अलिकति समस्या भएका महिला दिदीबहिनीहरूको लागि त्यहाँ जाने कुरा भनेको निकै जटिल प्रक्रिया र लागतका हिसाबले पनि बढिरहेको पाइन्छ त्यसकारण महिला दिदीबहिनीहरूलाई लिएर जाने सम्पर्क व्यक्तिहरू पनि बढी मात्रामा पाइने अनि जानका लागि पनि अलि सजिलैसँग सम्पर्क गर्न सकिने भएको हुँदा र कम शिक्षा भएका व्यक्तिहरू पनि सजिलै जान सक्ने भएका कारणले गर्दाखेरि चाहिँ ती देशहरूमा अलि बढी जाने गरेको पाइन्छ महिला कामदारहरूसँग अलि नजिकिएर हेर्दाखेरि विशेष गरी घरायसी समस्या भएका अथवा अत्यन्त विपन्न परिवारका अथवा अत्यन्त तल्लो समुदायका महिलाहरू चाहिँ जाने गरेको देखेको छु किनकि अलिकति सम्पन्न परिवारका महिलाहरू चाहिँ अन्य चाहिँ इजरायल लगायतका देशहरू जाने गरेको ट्रेन जहाँ चाहिँ लागत पनि अलिकति बढी लाग्ने अथवा उहाँहरूलाई जानका लागि अलिक सेक्युर हुने गरेको अवस्था छ भने खाडी लगायतका मुलुकहरू जाने महिला दिदीबहिनीहरू चाहिँ विशेष गरी घरेलु कामदारका रूपमा जाने गरेको अलि बढी ट्रेन छ जो अलिक कम अध्ययन छ उहाँहरूसँग सिपको कुनै पनि कुरा छैन घरमा अत्यन्त नाजुक अवस्था छ उहाँहरू उहाँहरूले विकल्पको रूपमा वैदेशिक रोजगार देख्नुहुन्छ र सोको लागि चाहिँ उहाँहरू खाडी लगायतका मुलुकहरू जानुहुन्छ। खाडी लगायतका मुलुकहरू पनि पछिल्लो चरण सरकारले चाहिँ घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाएपछि उहाँहरूको अन्तिम विकल्प विदेशै जानु हुँदाखेरि उहाँहरू अवैधानिक रूपमा भारतको बाटो हुँदै जानुहुन्छ, जसको चाहिँ उहाँहरूलाई समस्या पर्दाखेरि फर्काउन सक्ने आधार पनि एकदमै कम हुन्छ र उहाँहरू चाहिँ अझ बढी सजाय भोग्नुपर्ने अवस्थामा, अझ बढी अप्ठ्यारोमा पर्नुहुने अवस्थामा चाहिँ रहेको घटनाक्रमहरू पाइएको छ। यसरी सरसर्ती हेर्दाखेरि वैदेशिक रोजगारीमा महिला अझ बढी खाडी तथा अन्य मुलुकहरूलाई हेर्ने हो भने परिवारमा अलिकति समस्या भएका, आर्थिक रूपमा चाहिँ अत्यन्त विपन्न महिला समुदायहरू जोखिममा परेको अवस्था छ। यद्यपि राम्रै परिवारका महिला दिदीबहिनीहरू पनि गइरहनु भएको छ, तर उहाँहरू जाँदै गरेको अवस्था चाहिँ कम्पनीमा अलिकति ट्रेडमा जाने गरेको अवस्था रहेको पाइन्छ।
अधिकांश चाहिँ गल्फ कन्ट्रीमा जाने महिलाहरू चाहिँ घरेलु हिंसाका शिकार भएका छन् भन्ने पछिल्लो समयका विभिन्न तथ्याङ्कहरूले देखाउँछ। उहाँहरू फर्केर आउँदा चाहिँ यहाँहरूसम्म आइपुग्दाखेरि चाहिँ कस्तो अवस्थामा यहाँहरूले भेट्नु भएको छ, कस्तो अवस्थामा पाउनु भएको छ?
वैदेशिक रोजगारीको क्रममा घरेलु कामदारमा रहेका महिला दिदीबहिनीहरू फर्केर आउँदा चाहिँ अत्यन्त धेरै समस्या हुन्छ भन्ने गरेको जुन समाचार छ, त्यो समाचारमा पूर्णतया सत्यता चाहिँ छैन। विशेष गरी जो समस्यामा आउँछ, समस्यामा आएका कुराहरू मात्रै बाहिर देखिएको कारणले पनि त्यस्तो अनुभूत भएको हो। वास्तवमा घरेलु कामदारका रूपमा रहेका महिला दिदीबहिनीहरू राम्रैसँग आर्जन धन आर्जन गरेर आफ्नो परिवार व्यवस्थापन गरेका महिला दिदीबहिनीहरू पनि हुनुहुन्छ, जो समाचारमा अथवा अन्य चर्चाको विषयको रूपमा रहनु भएको छैन। यद्यपि समस्यामा परेर आउनुभएका महिला दिदीबहिनीहरूमा चाहिँ मनोसामाजिक समस्या अत्यन्त धेरै देखिने गरेको छ र उहाँहरूले आफूलाई समाजमा स्थापित गर्नका लागि तीन चारवटा चुनौती रहेका छन्। एउटा, राम्रै धन आर्जन गरेर राम्रै ढङ्गले बसेर आउने महिला दिदीबहिनीहरूलाई पनि खराब आचरणले हेर्ने गरेको हाम्रो समुदायको एउटा जुन किसिमको दृष्टिकोण छ, त्यो दृष्टिकोणले पनि उहाँहरूलाई अलिकति खराब रूपले चाहिँ आफूलाई चित्रित गरेका कारणले मनोसामाजिक समस्या परेको अवस्था छ भने, अर्को उहाँहरू यहाँ आएर समाजमा पुनर्स्थापित हुने क्रममा उहाँहरूले चाहिँ आफ्नो केही गर्नका लागि चाहिँ जुन उहाँहरूले अठोट लिनुहुन्छ, साहस गर्नुहुन्छ, त्यसका लागि सपोर्ट गर्ने चाहिँ हातहरू नहुँदा पनि उहाँहरू समस्यामा पर्नु भएको छ। र जिस्टमा भन्ने हो भने वैदेशिक रोजगारीको क्रममा घरेलु कामदारमा रहने सबै दिदीबहिनीहरू समस्यामा पर्नु भएको छैन, समस्यामा पर्नु भएको दिदीबहिनीहरू चाहिँ जटिल समस्यामा पर्नु भएको अवस्था छ।
मुलुकमै झापा चाहिँ वैदेशिक रोजगारमा चाहिँ बढी जाने मध्येमा चाहिँ महिलाहरू बढी जाने मध्येको पहिलो जिल्ला पर्छ होइन। महिलाहरू यसरी वैदेशिक रोजगारमा जानुको मुख्य कारण चाहिँ के हो र उनीहरूसँग परिवारसँग चाहिँ समन्वय गरेर गएको भेटिन्छ कि भेटिँदैन?
नेपालमै झापा जिल्ला चाहिँ महिलाहरूको हकमा वैदेशिक रोजगारमा जाने पहिलो जिल्लाको रूपमा पर्छ, यो पनि वैधानिक तथ्याङ्क अनुसार। अवैधानिक रूपमा जानेलाई हेर्ने हो भने त अझै धेरै संख्या चाहिँ हाम्रो रेकर्डमा आउन सकेकै छैन। विशेष गरी वैदेशिक रोजगारमा जाने महिला दिदीबहिनीहरू अघि हामीले जोडिसकेका छौँ, फरक फरक परिवारबाट हुनुहुन्छ, फरक फरक समुदायबाट हुनुहुन्छ। विशेष गरी अलिकति पारिवारिक रूपमा समस्या हुनुभएका दिदीबहिनीहरूले चाहिँ घरमा सल्लाह नगर्ने गरेको अथवा विदेश पुगेर अप्ठ्यारोमा परेपछि मात्रै परिवारलाई चाहिँ जानकारी भएको घटनाक्रमहरू पाइन्छन्। यसरी हेर्ने हो भने वैदेशिक रोजगारीसँग जोडिएका महिला दिदीबहिनीहरूका समस्याका हकमा अथवा जाने हकमा हेर्ने सबै खालका परिवार समुदायका हुँदाहुँदै पनि विशेष गरी तल्लो समुदायका अथवा पारिवारिक रूपमा चाहिँ अप्ठ्यारो अवस्था भएका महिला दिदीबहिनीहरू चाहिँ समस्यामा परेपछि मात्रै चाहिँ परिवारले जानकारी पाउने अथवा सम्बन्धित निकायले जानकारी पाउने गरेको अवस्था छ।
जस्तो नि सर, अब 77 जिल्लामा चाहिँ झापैबाट मात्रै बढी महिलाहरू जानुको कारण चाहिँ यहाँहरूको अध्ययनले के देखायो?
यो चाहिँ यसलाई देखा सिकी प्रभाव भनेर अलिकति बढी चाहिँ बुझ्नुपर्ने हुन्छ जस्तो लाग्छ मलाई। यो वैदेशिक रोजगारीमा जाने क्रम जुन छ, सुरुवाती चरणमा झापा जिल्लाबाट केही महिला दिदीबहिनीहरू जानुभएको, सफल हुनुभएको घटनाक्रमहरूले एउटा प्रभाव पारेको छ भने, दोस्रो प्रभाव चाहिँ जुन वैदेशिक रोजगारमा पठाउने मेन पावरहरू सङ्ख्यात्मक उपस्थिति हेर्ने हो भने पनि झापा जिल्लामा अत्यन्त धेरै पाइन्छ। र वैदेशिक रोजगार ऐन 2064 जारी हुँदै गर्दा एजेन्ट भन्ने जुन एउटा व्यवस्था गरिएको थियो, गाउँ गाउँमा एजेन्ट भएर पठाउने मानिसहरूको अत्याधिक धेरै संख्या भएका कारणले पनि झापाबाट चाहिँ त्यो संख्या बढेको हुनुपर्छ, यो हाम्रो आकलन हो।
वैदेशिक रोजगारले चाहिँ समाज रूपान्तरणमा कस्तो भूमिका खेलेको यहाँले पाउनु भएको छ?
ओभरअल वैदेशिक रोजगारीले नेपालको अर्थतन्त्रमा एकदमै महत्त्वपूर्ण भूमिका राखेको छ। कृषिभन्दा पछाडिको दोस्रो नेपालको कुल राष्ट्र उत्पादनमा योगदान पुर्याउने क्षेत्र विप्रेषण भएका कारणले पनि यो नेपालको आर्थिक रूपान्तरणका लागि निकै महत्त्वपूर्ण पाटो बनेको छ। यसका साथै महिला दिदीबहिनीहरूको हकलाई जोड्ने हो भने, महिला दिदीबहिनीहरूले नेपालमै रहेर पनि एउटा चाहिँ काम गर्ने गरी अथवा आर्थिक उपार्जन गर्ने गरीका लागि उहाँहरूलाई त्यति धेरै अवसर नदिइरहेको अवस्था अथवा आर्थिक उपार्जनका क्षेत्रमा संलग्न नगराइरहेको अवस्थामा वैदेशिक रोजगारीमा गएर आर्थिक रूपमा चाहिँ उपार्जन गर्ने गरी जाने जुन उहाँहरूले हिम्मत गर्नुहुन्छ, साहस गर्नुहुन्छ, त्यो साहसलाई हामीले सम्मान गर्नुपर्छ। नेपालमा नै उपेक्षित भइरहेको अवस्थामा पनि वैदेशिक रोजगारीमा गएर आर्थिक उपार्जन गरेर आफ्नो परिवार व्यवस्थापन गर्छु, आफ्नो बालबच्चालाई उज्जवल भविष्य दिन्छु भन्ने जुन सपना उहाँहरूले राख्नु भएको हुन्छ, जुन हिम्मत गर्नुहुन्छ, त्यो वास्तवमै सामाजिक रूपान्तरणका लागि लैङ्गिक हिसाबले हेर्ने हो भने अत्यन्त महत्त्वपूर्ण पाठ हो। दोस्रो कुरा के हो भने वैदेशिक रोजगारीबाट फर्किएर उहाँहरूले जुन ढङ्गले विदेशमा काम गर्दाको अवस्था देख्नु भएको छ, उहाँको आर्थिक समृद्धि देख्नु भएको छ, त्यो समृद्धिले उहाँहरूको मनमा केही सपना जगाउँछ र त्यो सपनाले उहाँहरूलाई यहीँ देशमै केही उद्यमशील बन्ने, आफूलाई चाहिँ आर्थिक उपार्जनका लागि देशमै रहेर पनि उहाँ विदेशमा गरेको परिश्रमलाई जोडेर आफूलाई अब्बल साबित गर्नका लागि पनि उहाँहरूले थुप्रै उद्यमशीलहरू बन्ने गरेका उदाहरणहरू समाजमा देखिन्छन् र उहाँहरूले आफ्नो परिवारलाई निकै उच्च रूपमा चाहिँ अगाडि बढाउनु भएको स्थिति छ। यसरी हेर्दाखेरि सामाजिक रूपान्तरणको हकमा महिलालाई आर्थिक उपार्जनसँग जोड्ने विषय, रोजगारीसँग जोड्ने विषयलाई यसले निकै ठूलो टेवा पुर्याएको छ भने, दोस्रो कुरा आर्थिक उपार्जन भइसके पछाडि उहाँहरू आफू उद्यमशील बन्ने कुरा र आफ्नो परिवारलाई चाहिँ अब्बल बनाउने कुरामा पनि उहाँहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको छ।
अन्त्यमा यो कार्यक्रमको परिकल्पना र प्रस्तुतिको तहसम्म आइपुग्न हामीलाई सहयोग गर्ने लैङ्गिक समानता, मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप र सहयोगी संस्था सोलिडारिटी सेन्टरलाई विशेष धन्यवाद छ। साथै प्राविधिक साथी देवेन्द्र अधिकारी र म सावित्रा दाहाल,
साथै म अम्बिका भण्डारी बिदा हुँदै रेडियो भिजन 91.6 MHz सुनेर बसिरहनुभएका तपाईँ सम्पूर्ण श्रोतालाई यो कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव सहित प्रतिक्रियाको अपेक्षा राख्दै फेरि अर्को हप्ता यही समयमा हामी तपाईँहरूमाझ कार्यक्रमको अर्को श्रृङ्खला लिएर उपस्थित हुने वाचा गर्दै बिदा हुन्छौँ। हस्त नमस्कार।